यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडी नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग उप प्रधानमन्त्री र मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। तोकिएको लक्ष्य हासिल गर्ने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन। संवैधानिक परिषद बैठक र समसामयिक राजनीतिका विषयमा प्रमुख तीन दलका शीर्ष नेता बीच छलफल। अरू पार्टीलाई कमजोर पार्ने नीति कांग्रेस र एमालेको नरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको भनाई। र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको 72 वर्षको उमेरमा निधन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उप प्रधानमन्त्री र मन्त्रीहरूले आज कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरिएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढंगले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले योजना र लक्ष्यसहित कार्यक्रममा उपस्थित भई राष्ट्र र जनताको सर्वोपरि हितमा उपलब्धिमूलक कार्य गर्न पनि निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले पूर्व मन्त्रीहरूका अनुभवबाट काम सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने काम गर्न मन्त्रीहरूलाई आग्रह गर्नुभयो। त्यसै गरी प्रधानमन्त्री ओली र नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल बीच पनि कार्य सम्पादन सम्झौता भएको छ। प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता गरेपछि अब मन्त्रीहरू र सम्बन्धित सचिवहरूबीच कार्य सम्पादन सम्झौता हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठकको तयारी र समसामयिक राजनैतिक विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा भोलि बस्ने परिषद बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको विश्वविद्यालयको 8 साधारण सभा बैठकमा विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधान गर्न संयुक्त रूपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोड़िएको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र त्यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले अरू राजनैतिक दललाई कमजोर बनाउने नीति लिएर वर्तमान सरकार निर्माण नभएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकाको सम्मान कार्यक्रममा उहाँले दुई ठूला राजनैतिक दल मिलेपछि अरू पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको उल्लेख गर्नुभयो। सभापति देउबाले सबैलाई मिलाएर अघि बढ़न आफूहरूले चाहेको स्पष्ट गर्दै कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताउनुभयो। सभापति देउबाले आफूले अब सबै कुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताउनुभयो। सभापति देउबाले भोलिका दिनहरू चुनौतीपूर्ण र महत्वपूर्ण अवसरका रूपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ़न आग्रह समेत गर्नुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढ़ाउन पूँजीगत खर्च बढ़ाउने सरकारको नीति रहेको बताउनु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसंघ र लगानी बोर्डको संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा शुरू भएको दुई दिने नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करणमा उपप्रधानमन्त्री पौडेलले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। एक्काइसौं शताब्दी अनुकूल एवं नागरिकको चाहना बमोजिम पूर्वाधार विकास एवं निर्माणमा सरकार केन्द्रित हुने उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा वित्तीय अनुशासन एवं वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवं उपयोग गर्न चाहेको जानकारी गराउनुभयो। चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी असोज 7 गतेदेखि छठसम्म सञ्चालनमा आउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल ट्रेनिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न आग्रह गरेको हो। आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले 42 जिल्लाका 61 स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ। यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ। नेपाल राष्ट्र बैंकले यस पटकको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि आगामी असोज 13 गतेदेखि 22 गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बड़ा दशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो। सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पाएक पर्ने नजिकको जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएर समेत सफा तथा सुकिला नोट साट्न सक्नेछन्। विगतका वर्षमा एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिला वा सफा नोट साट्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि म्यानमार, अस्ट्रेलिया, फ्रान्सका आवासीय र जाम्बियाका गैर आवासीय राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा बिहिबार आयोजित छुट्टा छुट्टै समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन 2059लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल भएको छ। समितिमा आज भएको छलफलमा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग जाने कि नजाने भन्ने विषयमा सांसदहरू प्रष्ट हुनुपर्ने बताउनुभयो। मन्त्री लेखकले सरकारी अनुदान लिएका निजी क्षेत्रलाई भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले ऐन बनाउँदा विवादास्पद र शंका उत्पन्न गर्ने शब्द राख्न नहुने भन्दै दीर्घकालीन सोचका साथ शब्द छनौट र अर्थ लाग्ने विषय उल्लेख गर्नुपर्ने बताउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा बजेट अभाव हुँदा खेलकुदको पूर्वाधार बनाउन नसकिएको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले दिन प्रतिदिन खेलाड़ीहरू विदेश पलायन हुन थालेकाले उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले नेपाललाई विश्वमा चिनाउने खेलकुद क्षेत्रमा सरकारले लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले ओलम्पिक र एसियाली खेलमा खेलाड़ी छनौट गर्दा वैज्ञानिकता अपनाउनुपर्ने, खेलाड़ीको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने, अवकाश पाएका खेलाड़ीलाई समेत राज्यले सेवा सुविधा प्रदान गर्नुपर्ने र युवालाई रोजगारी सृजना गर्न सरकारले युवा नीति तत्काल लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सरकारले जनतामा आशा जगाएको बताउनु भएको छ। नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा ऊर्जा मन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताउनुभयो। राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा रेडियो नेपाल र नेपाल बाल संगठनको संयुक्त आयोजनामा भोलि राष्ट्रिय बाल गीत प्रतियोगिता हुँदैछ। प्रतियोगिताको रेडियो नेपालले भोलि बिहान 11 बजेको समाचारपछि नेपाल बाल संगठनको केन्द्रीय कार्यालय नक्सालबाट प्रत्यक्ष प्रसारण गर्नेछ। पहिरोले कर्णाली राजमार्ग पुनः अवरूद्ध भएको छ। गैरातीको अविरल वर्षाले कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका एक स्थित गगने खोला र एस मोडमा पहिरो आएर सड़क पूर्ण रूपमा अवरूद्ध भएको जुम्ला स्थित सड़क डिभिजन कार्यालयका सूचना अधिकारी वीर बहादुर जीटीले जानकारी दिनुभयो। राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाई भएको छ। सड़क डिभिजन कार्यालयले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुलाई सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ। यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याएकाले जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। यसै गरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नाले समेत विमानस्थलको सौन्दर्यमा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाले उल्लेख गर्नुभयो। खादा र माला आफैसँग लैजानै परे यात्रुले झोलाभित्र राखेर लैजान सक्ने विमानस्थल कार्यालयले जनाएको छ। विभिन्न प्राकृतिक विपत्तिका कारण सिन्धुपाल्चोक जिल्लाले वर्षेनी भौतिक तथा मानवीय क्षति बेहोरिरहेको छ। 2072 सालको भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण नसकिँदै 2078 सालमा मेलम्ची र इन्द्रावती नदीमा आएको बाढ़ीले मेलम्ची हेलम्बु पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। गत असार 30 गते इन्द्रावती नदीमा आएको बाढ़ीले पुलहरू बगाउँदा स्थानीयलाई आवत जावतमा समस्या भएपछि अहिले स्थानीय तहले आफ्नै स्रोत र साधनमा ध्वस्त संरचनाहरूको पुनर्निर्माण थालेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
2078 साल असार 1 गतेको बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर 3 भोताङ र वडा नम्बर 2 याङ्री जोड्ने झोलुङ्गे पुल पुननिर्माण भएको 3 वर्ष नबित्दै गत असार 30 गते इन्द्रावती नदीमा आएको बाढ़ीले पूर्ण रूपमा क्षति गर्यो। भोताङ र याङ्रीसँगै सुनचौ डाली ब्राथोर रिपार लगायत स्थानीयको जीवन रेखाको रूपमा रहेको पुलमा क्षति पुगेपछि निकै शास्ति खेप्नु परेको याङ्रीका केसाङ तामाङ बताउनुहुन्छ।
गाउँ छ र यहाँको प्रसिद्ध ठाउँ आमायाङ्री पनि यही पर्छ। एक त लाइफ लाइन हो हाम्रो यो भनेर चाहिँ साथै हामीसँग यहाँ दुईटा स्कुल छ। गाउँपालिकाको सहयोगमा यो पुललाई अहिले अन्तिम चरणमा आइपुगेको छ। यहाँको 14-15 गाउँवासी छौँ, हामी एकदम हर्षित छौँ।
असार 30 गतेको बाढ़ीले पाँचपोखरी थाङपालमा मात्रै 3 झोलुङ्गे पुलमा क्षति पुग्यो। याङ्री वडा नम्बर 6 र 1 जोड्ने चिन्ने झोलुङ्गे पुल र महाकालमा रहेको पुलमा क्षति पुग्दा स्थानीयले ओहोरदोहोर गर्न मात्र होइन विद्यार्थीहरू स्कूल समेत जान पाएनन्। स्थानीयको समस्यालाई ध्यान दिँदै गाउँपालिकाले साउन यता मात्रै 2 पुल बनाइसकेको छ। महाकालमा तत्काल पक्की पुलका लागि टेन्डर प्रक्रियामा जाने गाउँपालिकाले जनाएको छ। प्रदेश र संघ सरकारलाई बाढ़ीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै बजेट विनियोजन गर्न आग्रह गर्दा समेत व्यवस्था गरेपछि पालिकाले आफ्नै स्रोतबाट पुल बनाएको बताउनुहुन्छ पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष ढासी लामा।
लार्किङको धेरै माथिबाट ठुलो पहिरो आयो, यो इन्द्रावती नदीमा 3 झोलुङ्गे पुल पूर्ण रूपमा पहिरो आयो। हामीले सम्बन्धित निकाय प्रदेशसँगलाई पनि ध्यान आकर्षण गरायौँ, अलिक समय हामीले पर्ख्यौँ। सहयोग प्राप्त नभइसके पछाडि अब हामी जति सकिन्छ गाउँपालिकाले आफ्नै स्रोत साधनले यो पुल कुनै हालतमा बनाउनु पर्छ भन्ने हिसाबले हामीले पुल निर्माण कार्य अगाडि बनायौँ। यसरी नागरिकलाई सहजता बनाएको अवस्था छ।
याङ्रीमा 162 मिटर लामो झोलुङ्गे पुल गाउँपालिकाको करिब 34 लाख लागतमा निर्माण भएको हो भने वडा नम्बर 1 र 6 जोड्ने 65 मिटर लामो चिन्डे पुल 13 लाख लागतमा पुननिर्माण सम्पन्न भएको हो। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अन्तर्राष्ट्रिय समाचार। भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको 72 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वास प्रणालीमा गम्भीर संक्रमण भएपछि गत अगस्त 19 तारीकमा दिल्ली स्थित अस्पतालमा भर्ना हुनुभएका येचुरीको आज निधन भएको हो। भारतको राज्यसभा र विधानसभामा सन् 2005 2017 सदस्य रहनुभएका येचुरी भारतका प्रभावशाली कम्युनिष्ट नेता रहेको समाचारमा जनाइएको छ। इजरायलले मध्य गाजाको एक विद्यालयमा आक्रमण गर्दा राष्ट्रसंघका कर्मचारी सहित 18 जनाको मृत्यु भएको छ। गाजा युद्धको क्रममा नुसिरातको अल जावनी विद्यालय परिसरमा यसअघि नै धेरै पटक इजरायली सेनाले हवाई आक्रमण गरिसकेको छ। पछिल्लो हमलामा राष्ट्रसंघद्वारा संचालित सुविधालाई समेत प्रभावित बनाएर आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको बीबीसीले जनाएको छ। चीनलाई गोप्य सूचना चुहाएको अभियोगमा अमेरिकी गुप्तचर निकाय सीआईएका एक पूर्व अधिकारीलाई 10 वर्षको जेल सजाय सुनाइएको छ। 71 वर्षीय अलेक्जेन्डर युकसिङ माले अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेका थिए। उनले गोप्य सूचना बेचे बापत 50,000 अमेरिकी डलर बुझेको भिडियो फेला परेको अमेरिकी अधिकारीहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्टेडिङ कर्पोरेशनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनु भएको छ। कर्पोरेशनको 62 वार्षिकोत्सवका अवसरमा बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा उद्योग मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन साल्टेडिङले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्ने पनि बताउनुभयो। कार्यक्रममा साल्टेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीप लाल श्रेष्ठले आगामी दिनमा कर्पोरेशनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम जनताको दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्थाका लागि कर्पोरेशन दृढ रहेको बताउनुभयो। यस्तै राजधानीमा आयोजित एक अर्को कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। आईजीसी बिजनेस होल्डिङ नेपाल र केही रिन्कन कम्पनी लिमिटेड जापान बीच सूचना प्रविधि आईटीको क्षेत्रमा संयुक्त लगानीका लागि आयोजित सम्झौता कार्यक्रममा उद्योग मन्त्री भण्डारीले आईटीको क्षेत्रमा लगानी भित्र्याउन आवश्यक समन्वय गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो। मन्त्री भण्डारीले यो सम्झौताले नेपाल जापान बीचको प्रविधि सम्बन्धमा नयाँ युगको शुरूआतको संकेत गरेको पनि बताउनुभयो। कार्यक्रममा केही रिन्कनका अध्यक्ष तथा सीईओ सातोशी सातोले यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापान बीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबूत बनाउने विश्वास व्यक्त गर्नुभयो। आईसीजी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सतोशी सातोले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न शुरू भएको छ। चाइना फाउण्डेशन फर रूरल डेभलपमेन्ट नेपालको सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिबार काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब 2,000 किलो तरकारी कतार पठाइएको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरी कतारमा तरकारी निर्यातको शुरूआत गरिएको कृषि विभागका महानिर्देशक डाक्टर नरहरि प्रसाद घिमिरेले बताउनुभयो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशका अधिकांश भूभाग बाढ़ी पहिरो र आगजनीको उच्च जोखिममा रहेकाले सरकारले सबै जनताको एकमुष्ट जीवन बीमा गर्दा उपयुक्त हुने बताउनु भएको छ। वीरगंजमा आयोजित बीमा प्राधिकरणको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले कर्णाली प्रदेश सरकार आफैले प्रदेशका 13 लाख नागरिकको बीमा गरिदिएको उदाहरण पेश गर्दै मधेस प्रदेश सरकारले पनि त्यहाँका नागरिकको बीमातर्फ ध्यान दिन जरूरी रहेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेलकुद समाचार।
वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै साबिक विजेता एपीएफ एन्फा महिला लीगको दोस्रो स्थानमा उक्लिएको छ। सातदुबाटो स्थित एन्फा मैदानमा बिहिबार नै भएको पहिलो खेलमा बागमती युथ क्लबमाथि 3-0 जित हात पार्दै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिन सफल भएको थियो। तर 2.5 घण्टापछि नै एपीएफ आर्मीलाई एक स्थान तल धकेल्न सफल भएको हो। जितसँगै एपीएफले चार खेलबाट 10 अङ्क जोडेको छ। समान अङ्क रहे पनि अर्को विभागीय टोली नेपाल पुलिस क्लब गोल संख्यामा अगाडि छ। 9 अङ्क रहेको आर्मी भने तेस्रो स्थानमा झरेको छ। एपीएफसँग पराजित भएको वालिङको 6 अङ्क छ। एपीएफलाई 2-1 जित दिलाउन रेणुका नगरकोटी र रश्मि कुमारी घिसिङले गोल गरिन्। वालिङका लागि भने सिसे एन्टोङ्गोले गोल गरे पनि पर्याप्त रहेन। श्रीलंकामा अर्को महिना हुने काबा U20 पुरूष भलिबल च्याम्पियनशीपका लागि 12 खेलाड़ीको नेपाली टोली घोषणा भएको छ। नेपाल भलिबल संघले बिहिबार 12 खेलाड़ीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका 18 मध्ये 12 खेलाड़ीको अन्तिम छनौट गरेको हो। भदौ 8 गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो। च्याम्पियनशीप असोज 17 23 गतिसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। केही महिना अघि काठमाण्डुमा भएको U19 भलिबल च्याम्पियनशीपमा गरेको प्रदर्शनको आधारमा खेलाड़ी छनौट गरिएको हो। सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनौट भएका टोलीले गत महिना मालदिवसमा सम्पन्न काबा U20 च्याम्पियनशीपमा काँस्य पदक जितेको थियो। खेल पत्रकार प्रशिक्षणका लागि एआईपीएस एसिया र सीएमआर नेपाल बीच सम्झौता भएको छ। एआईपीएस एसियाको 15 कंग्रेसको अवसरमा बिहिबार नेपाल पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र सीएमआर नेपालका निर्देशक उज्जवल आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार सीआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा 2 खेल पत्रकार प्रशिक्षण कोटा प्रदान गर्नेछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफको आंशिक छात्रवृत्तिमा एआईपीएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाको कारण भूक्षय, बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसूनमा रातिको समयमा पानी पर्ने सम्भावना बढ़ी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 8.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 47.3 मिलीमिटर। र दिपायलको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 52.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग उप प्रधानमन्त्री र मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। तोकिएको लक्ष्य हासिल गर्ने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन। संवैधानिक परिषद बैठक र समसामयिक राजनीतिका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल। अरू पार्टीलाई कमजोर पार्ने नीति कांग्रेस र एमालेको नरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीको 72 वर्षको उमेरमा निधन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।